नेपाल दर्पणमा साथी अर्जुन पोखरेलसँगै सुनिता पोहरीको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
मंसिर 21 गते हुने दोस्रो चरणको चुनावका लागि शान्तिपूर्ण रूपमा मनोनयन दर्ता, उम्मेद्वारको विरोधमा भोलि उजुरी दिन सकिने।
लोकतान्त्रिक वाम तथा मधेस गठबन्धनप्रति असन्तुष्टले बागी उम्मेद्वारी दिए। कांग्रेस नेता रामचन्द्र पौडेल विरूद्ध गोविन्दराज जोशीको उम्मेद्वारी, राजपाका महन्त ठाकुर र फोरम अध्यक्ष उपेन्द्र यादव विरूद्ध पनि बागी।
भूकम्प अति प्रभावित 14 जिल्लाका स्थानीय तहका वडामा कम्तीमा एकजना प्राविधिक खटाइने। पुननिर्माणमा प्राविधिकको अभाव हुन नदिने पुननिर्माण प्राधिकरणको भनाई।
अमेरिकी राष्ट्रपति ट्रम्पले अर्को हप्ता चीनको भ्रमण गर्ने। भ्रमणका क्रममा द्विपक्षीय सम्बन्ध तथा क्षेत्रीय र विश्वव्यापी मुद्दामा छलफल हुने।
र 19 वर्ष मुनिको एएफसी च्याम्पियनशिप छनौट फुटबलमा नेपाल बहराइनसँग पनि पराजित।
सहुलियतमा डाक्टर बन्ने सुवर्ण अवसर।
चीनको सरकारी डाली विश्वविद्यालयले गएको 13 वर्षदेखि 17 लाख रूपियाँमै अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त एमबीबीएस कोर्स गराइरहेकोले एमओई, टीयू, केयू, पीएएचएस पाटन तथा बीपीकेएचएस धरानमा सञ्चालन हुने प्रवेश परीक्षाहरूमा वा अघिल्लो वर्षको प्रवेश परीक्षाहरूमा उत्तीर्ण भएका इच्छुक विद्यार्थीहरूले सम्पर्क राख्नुहोला।
विश्वविद्यालयका विशेषताहरू विश्व स्वास्थ्य संगठन तथा नेपाल मेडिकल काउन्सिलद्वारा मान्यता प्राप्त।
विशेष छात्रवृत्तिको व्यवस्था साथै उत्पादित जनशक्ति नेपालका चर्चित अस्पतालहरूमा कार्यरत।
24 घण्टा सेवाका लागि स्पीड इन्टरनेशनल प्राली, पुतली सड़क, काठमाडौँ।
फोन 01-4445-712, 4445-713।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। मंगसिर 21 गते हुने दोस्रो चरणको चुनावका लागि देशभर आज शान्तिपूर्ण रूपमा मनोनयन दर्ता भएको छ। कतै पनि मनोनयन स्थगित गराउनु पर्ने अवस्था नआएको निर्वाचन आयोगले जनाएको छ। दोस्रो चरणमा चुनाव हुने 45 जिल्लाका प्रतिनिधि सभातर्फ 128 निर्वाचन क्षेत्र र प्रदेशसभातर्फ 256 निर्वाचन क्षेत्रका लागि आज मनोनयन दर्ता भएको हो। निर्वाचन आयोगले दिएको जानकारी अनुसार केही बेर अघिसम्म प्रतिनिधि सभातर्फ 128 जनाको लागि 522 जनाले तथा प्रदेश सभातर्फ 256 जनाका लागि 883 जनाले उम्मेद्वारी दर्ता गराएका छन्। विभिन्न जिल्लाबाट अपडेट आउने क्रम जारी रहेकाले यो संख्या बढ़ने आयोगले जनाएको छ। आज उम्मेद्वारी दर्ता गराएका उम्मेद्वारको विरोधमा भोलि उजुरी दिन सकिने आयोगले जनाएको छ। आयोगले पर्सि 18 गते उम्मेद्वार विरूद्ध परेका उजुरी छानबिन गरी नामावली प्रकाशन गर्ने र 19 गते अन्तिम नामावली प्रकाशन गरेर चुनाव चिन्ह दिने जनाएको छ। आज उम्मेद्वारी दर्ता भएसँगै आचार संहिता पालनामा थप सजग हुन पनि आयोगले सबै दल र उम्मेद्वारलाई आग्रह गरेको छ। दोस्रो चरणको चुनावमा 1,21,98,000 मतदाता रहेको आयोगले जनाएको छ। मनोनयन दर्ता गर्दै सबै प्रतिस्पर्धीहरूले एकै स्वरमा आफ्नो उम्मेद्वारी समृद्धिका लागि भएको दावी गरेका छन्। थप जानकारी सहित साथी प्रकाश ढकाल।
बाजा गाजा र नारा जुलुस सहित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर दलहरूले उम्मेद्वारी दर्ता गराएका हुन्। दोस्रो चरणमा चुनाव हुने 45 जिल्लामा दलहरूले गठबन्धनका आधारमा उम्मेद्वारी दिएसँगै चुनावी रौनकले गाउँ शहरलाई छपक्कै छोपेको छ। आफ्ना कार्यकर्ता र समर्थक सहित निर्वाचन अधिकृतको कार्यालयमा पुगेका नेताहरू उम्मेद्वारी दिएसँगै ठूलो उपलब्धि हासिल गरेको अनुभूति व्यक्त गरिरहेका थिए। सबै दलका शीर्ष नेताहरूले आफ्नो जिल्ला पुगेर उम्मेद्वारी दर्ता गराए। वाम र लोकतान्त्रिक गठबन्धन बनाएर चुनावी प्रतिस्पर्धामा उत्रे पनि ठूला दलबाट अधिकांश ठाउँमा बागी उम्मेद्वारी परेको छ। शीर्ष नेताहरूको क्षेत्रमा असन्तुष्ट पक्षले उम्मेद्वारी दर्ता गराएका हुन्। डडेलधुराबाट उम्मेद्वारी दिनुभएका प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले व्यस्तताका कारण आफै उपस्थित हुन नसकेपछि वारेस मार्फत मनोनयन दिनुभएको छ। कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँ 1 उम्मेद्वारी दिनुभएको छ, तर उहाँका विरूद्ध कांग्रेसकै गोविन्दराज जोशीले आफू नै कांग्रेसको आधिकारिक उम्मेद्वारी भन्दै बागी उम्मेद्वारी दिनुभएको छ। कांग्रेस महामन्त्री शशांक कोइरालाले नवलपरासी 1 प्रतिनिधि सभाका लागि उम्मेद्वार बन्नु भएको छ। विमलेन्द्र निधि धनुषा 3, कृष्ण प्रसाद सिटौला झापा 3, प्रकाशमान सिंहले काठमाडौँ 1 बाट प्रतिनिधि सभाका लागि उम्मेद्वारी दिएका छन्। उम्मेद्वारी दर्ता गरेपछि नेता सिंह,
यो चाहिँ नेपाललाई समृद्धिको अभियानमा जसरी यो राजनीतिक परिवर्तनमा मात्र नभइकन सामाजिक आर्थिक समृद्धिको लागि यो चाहिँ जुन नेपाली कंग्रेसले एउटा चाहिँ राष्ट्रिय अभियान सञ्चालन गर्न गइरहेको छ त्यसलाई चाहिँ अझ हात बलियो पार्नको लागि यो चाहिँ निर्वाचन चाहिँ अत्यन्तै महत्वपूर्ण छ।
त्यस्तै कांग्रेसका रमेश लेखक, कञ्चनपुर 3, गोपालमान श्रेष्ठ स्याङ्जा र युवा नेता गगन थापाले काठमाडौँ 4 चुनावी मैदानमा उत्रनु भएको छ। थापाले अघिल्लो कार्यकाल प्रतिबद्धता अनुसार पूरा गरेकाले फेरि मतदाताको माचा आएको बताउनुभयो।
4 हामीलाई गाह्रो होला, क्षति पुग्ला, तर नेपाललाई क्षति पुग्न दिन्नौ भनेका थियौं। त्यो जिम्मेवारी 100% पूरा गरेर फेरि अहिले जनताका बीचमा आएका छौं। हामी फेरि संविधान निर्माण पछाडि 5 परिकल्पना गरेका आधारहरू हामी निर्माण गरिसक्छौ। सबैभन्दा ठूलो कुरा अब यो संविधान निर्माण पछाडि पनि हामी समृद्धिका निम्ति यो 5 दह्रो पाइला चाल्न चाहन्छौ, एउटा बलियो जग बसाल्न चाहन्छौ।
एमालेका नेताहरूले पनि आफ्नो गृह जिल्ला पुगेर उम्मेद्वारी दिएका छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीले झापा 5 उम्मेद्वारी दिँदै देशलाई राजनैतिक स्थायित्व र समृद्धितर्फ लैजाने प्रतिबद्धता जनाउनुभयो। वरिष्ठ नेता झलनाथ खनालले इलाम 1, सुभाष चन्द्र नेमाङले इलाम 2 उम्मेद्वारी दिनुभयो। अर्का वरिष्ठ नेता माधव कुमार नेपालले काठमाडौँ 2 उम्मेद्वारी दिँदै राष्ट्रिय राजनीतिलाई सही मार्गमा हिँडाउन आफू काठमाडौँबाट चुनावमा उठेको उल्लेख गर्नुभयो।
राष्ट्रिय राजनीतिलाई सकारात्मक दिशामा अघि बढाउन, मुलुकलाई आर्थिक विकास र समृद्धिको बाटोमा गरो गरी अगाडि बढाउन, जनताको सेवा गर्न, राष्ट्रिय राजनीतिमा बढी समय दिनका लागि काठमाडौँमै बस्दाखेरि बढी भूमिका खेल्न सकिन्छ र यहाँका जनताले पनि उत्तिकै माया गर्ने र उत्तर जिल्लावासी जनताले पनि उत्तिकै माया गर्ने एउटा रोज्नै पर्ने भइसकेपछि जसले बढी तान्न खोज्यो त्यतै।
एमाले नेताहरू वामदेव गौतम बर्दिया 1, भीमरावल अछाम 1, ईश्वर पोखरेल काठमाडौँ 5, विष्णु पौडेल रूपन्देही 2, सुरेन्द्र पाण्डे चितौन 1 उम्मेद्वार बन्नु भएको छ। एमाले उपाध्यक्ष अष्टलक्ष्मी साक्य काठमाडौँ 9 प्रदेश सभाका लागि उम्मेद्वार बन्नुभयो भने अर्का उपाध्यक्ष युवराज गेवाली चुनावी प्रतिस्पर्धामै आउन चाहनु भएन। माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितौन 3 उम्मेद्वार बन्नु भएको छ। नेताहरू कृष्णबहादुर मरा दाङ 2, पम्फा भूषाल ललितपुर 3, गिरिराजमणि पोखरेल महोत्तरी 1 र राम कार्की झापा 1 प्रतिस्पर्धामा उत्रनु भएको छ। त्यस्तै राजपाका अध्यक्ष महन्त ठाकुरले महोत्तरी 3 उम्मेद्वारी दिनुभएको छ। उहाँका विरूद्ध राजपाकै चन्द्रेश्वर झाले बागी उम्मेद्वारी दिनुभएको छ। त्यस्तै राजपा नेताहरू राजेन्द्र महतो धनुषा 3, अनिल झा रौतहट 1 चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ। संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव सप्तरी 2 उठ्नु भएको छ। राजपा र फोरमले चुनावी तालमेल गरे पनि राजपा सहमहामन्त्री जयप्रकाश ठाकुरले यादव विरूद्ध बागी उम्मेद्वारी दिनुभएको छ। राप्रपाका अध्यक्ष कमल थापा मकानपुर 1 उठ्नु भएको छ। वैकल्पिक राजनीतिक शक्ति बनाउने उद्घोष सहित विवेकशील साझा पार्टीले पनि केही क्षेत्रमा उम्मेद्वारी दिएको छ। विवेकशील साझा पार्टीबाट काठमाडौँ 1 अध्यक्ष रविन्द्र मिश्र, काठमाडौँ 2 सूर्यराज आचार्य, काठमाडौँ 4 सुबुना बस्नेतले प्रतिनिधि सभाका लागि मनोनयन दर्ता गराउनु भएको छ। प्रदेश सभाका लागि पनि विवेकशीलले केही क्षेत्रमा उम्मेद्वारी दिएको छ। अध्यक्ष रविन्द्र मिश्रले हाम्रै जीवनकालमा देशलाई समृद्ध बनाउन आफूहरू वैकल्पिक धारको नेतृत्व गर्दै प्रतिस्पर्धामा आएको बताउनुभयो।
मेरो उम्मेद्वारी भनेको यो सिङ्गो देश हाम्रै जीवनकालमा रूपान्तरण गर्नको लागि हो। उहाँहरूले भन्दा त मैले जित्छु भन्ने आधार प्रशस्तै मैले पनि देखेको छु, तपाईँहरूले पनि देखेको हुनुपर्छ र हामी जुन किसिमको स्वच्छ छवि लिएर यो देशलाई रूपान्तरण गर्छौं भनेर आएका छौं।
पूर्व डीआईजी नवराज सिल्वालले ललितपुर 1 प्रतिनिधि सभाको लागि उम्मेद्वारी दिनुभएको छ। उहाँले नेकपा एमालेका तर्फबाट उम्मेद्वारी दिनुभएको हो। प्रहरी महानिरीक्षकको बडुआमा चित्त नबुझेपछि सिल्वाल डीआईजी पदबाट राजीनामा दिएर एमालेमा प्रवेश गर्नुभएको थियो। यस्तै गुण्डा नाइके गणेश लामाले काभ्रेबाट उम्मेद्वारी दिनुभएको छ। लामाले प्रदेश सभातर्फ काभ्रेको क्षेत्र नम्बर 1 उम्मेद्वारी दिनुभएको हो। उहाँलाई नेपाली काँग्रेसले काभ्रेको क्षेत्र नम्बर 1 उम्मेद्वार बनाएको थियो। उम्मेद्वारी दिएपछि गणेश लामाले आफूले लोकतन्त्र रक्षाका लागि उम्मेद्वारी दिएको बताउनुभयो। यस्तै नयाँ पुस्तालाई अवसर दिन भन्दै भक्तपुरमा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्सेले यसपटकको चुनावमा उम्मेद्वारी दिनुभएन। यसअघि लगातार पाँच पटकसम्म चुनाव जित्नुभएका उहाँले आज भने उम्मेद्वारी दर्ता गराउनु भएन। प्रतिनिधि सभाका लागि भक्तपुर क्षेत्र नम्बर एकमा प्रेम सुवाल र दुईमा अनुराधा थापा मगरले मनोनयन दर्ता गराउनु भएको छ। प्रदेश सभातर्फ एकको कमा नीरज लवाज र खमा सुरेन्द्र गोसाई तथा दुईको कमा सरोजराज गोसाई र खमा प्रेमजन थापाले उम्मेद्वारी दर्ता गराउनु भएको छ।
लोकतान्त्रिक वाम गठबन्धन तथा मधेसी दलको गठबन्धनप्रति असन्तुष्ट रहेकाहरूले पार्टीको निर्णय विरूद्ध केही जिल्लामा बागी उम्मेद्वारी दिएका छन्। तनहुँमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल विरूद्ध कांग्रेसकै नेता गोविन्द राज जोशीले स्वतन्त्र उम्मेद्वारी दिनुभएको छ। उम्मेद्वारी दर्ताका क्रममा नेता जोशीले आफ्नै नेपाली कांग्रेसको आधिकारिक उम्मेद्वार भएको प्रतिक्रिया दिनुभयो। कांग्रेसमा बीपी कोइरालाको विचार मास्नेहरू हावी भएको भन्दै उहाँले बीपीको विचार जोगाइराख्न आफूले उम्मेद्वारी दिएको बताउनुभयो। यस्तै कैलालीमा प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजू राणा विरूद्ध क्षितिज भण्डारीले बागी उम्मेद्वारी दिनुभएको छ। दैलेखको प्रतिनिधि सभा क्षेत्र नम्बर एकमा कांग्रेस र राप्रपाका संयुक्त उम्मेद्वार दीपक कुमार शाही विरूद्ध पूर्व सांसद गणेश बहादुर चन्दले बागी उम्मेद्वारी दिनुभएको छ। यस्तै प्रदेशसभातर्फ क्षेत्र नम्बर एक कमा नरसिंह मल्ल र खमा लक्ष्मण गुरूङले बागी उम्मेद्वारी दिनुभएको छ। यसै गरी माधव कुमार नेपाल विरूद्ध काठमाडौँ क्षेत्र नम्बर दुईमा एलपी श्रेष्ठले बागी उम्मेद्वारी दिनुभएको छ।
यस्तै वाम गठबन्धन विरूद्ध दाङमा एमालेकी कोमल ओली र माओवादी केन्द्रका कुबेर ओलीले स्वतन्त्र उम्मेद्वारी दिनुभएको छ। गायिका कोमल ओलीले दाङ क्षेत्र नम्बर तीनबाट प्रतिनिधि सभा सदस्यका लागि र माओवादीका पोलिट ब्युरो सदस्य एवं पूर्व सभासद कुबेर ओलीले क्षेत्र नम्बर तीन कबाट एमाले नेता शंकर पोखरेल विरूद्ध प्रदेशसभा सदस्यका लागि बागी उम्मेद्वारी दर्ता गराउनु भएको हो। यस्तै सिन्धुलीमा हरिबोल गजुरेल विरूद्ध रामकुमार पौडेलले बागी दिनुभएको छ भने माओवादीकै लेखनाथ दाहाल विरूद्ध दिलबहादुर विकले बागी दिनुभएको छ। सिन्धुलीमै एमालेका गणेश पहाड़ी विरूद्ध अर्जुन यसलाई फेरि सुन्नुहोला सिन्धुलीमै एमालेका गणेश पहाड़ी विरूद्ध कुमार कार्कीले बागी दिनुभएको छ। यस्तै राजपा अध्यक्ष मण्डलका संयोजक महन्त ठाकुर र फोरम अध्यक्ष उपेन्द्र यादव विरूद्ध पनि बागी परेको छ। महन्त ठाकुर विरूद्ध महोत्तरी तीनमा राजपाकै पूर्व सांसद चन्द्रेश्वर झारले उम्मेद्वारी दिनुभएको छ भने सप्तरी दुईमा उपेन्द्र यादव विरूद्ध राजपाका नेता जयप्रकाश ठाकुरले स्वतन्त्र उम्मेद्वारी दिनुभएको छ। यस्तै राजपाका नेता अनिल कुमार झा विरूद्ध रौतहट एमा संघीय समाजवादी फोरम नेपालका नेता तथा पूर्व सभासद पवन सिंहले बागी उम्मेद्वारी दिनुभएको छ।
सुनसरीमा मनोनयन दर्ताका लागि सरकारी गाडीको प्रयोग गरेको पाइएको छ। सरकारी कार्यालयको सरकारी नम्बर प्लेटका विभिन्न नगरपालिका तथा जिल्ला समन्वय समितिको कार्यालयको गाडी विभिन्न पार्टीका कार्यकर्ता ओसार्न र मनोनयन दर्ताका लागि पार्टीको काममा प्रयोग भएको पाइएको हो। सुनसरीमा उम्मेद्वारी दर्ता गराउन पुगेका अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्की, उप प्रधानमन्त्री विजय कुमार गक्षदार लगायत मन्त्री तथा राज्यमन्त्री तथा पूर्व मन्त्रीले समेत आचार संहिता उल्लंघन गर्दै सरकारी गाड़ी प्रयोग गरेका हुन्।
नेपाली सेनाले चुनाव सुरक्षा सम्बन्धी एक दिने छलफल गरेको छ। रक्षा मन्त्री भीमसेन दास प्रधानसहित सबै पीर्तनापतिलाई बोलाएर सेनाले चुनावी सुरक्षाबारे छलफल गरेको हो। छलफलमा सबै पीर्तनापतिले आफ्नो क्षेत्रका चुनावी सुरक्षा स्थितिबारे जानकारी गराउनुका साथै चुनावमा जस्तोसुकै सुरक्षा दिन पनि आफू तयार रहेको जानकारी गराएको नेपाली सेनाले जनाएको छ।
धाकुरा प्रष्ट विचार यो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ सुन्दै गर्नुहोला।
हिजो आज नेपालीको विदेश जानी बानी कोही जान्छन् जानी जानी कोही जान्छन् जानी कति लाग्छ खर्च खर्च कमाई कति हुन्छ ओभर टाइम बिदानी अरू के दिन्छ काम के हो बसै कहाँ हो के हुन्छु बिदा सबै कुरा प्रष्ट हुनु नराखी दुविदा विदेश जाँदा बुझेर जानु धोका ठकर कसैले नखानु धोका ठकर कसैले नखानु
काम गर्न विदेश जाँदै हुनुहुन्छ भने आफू जाने ठाउँ गर्नुपर्ने काम कम्पनीसँगको सम्झौता पत्र जस्ता कुरा राम्रोसँग हेरेर मात्रै जानुहोला। यसमा अरूको भर पर्नु हुन्न नत्र विदेशमा दुःख पाइन्छ।
तपाई अहिले रेडियो मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले मंगसिर 21 गते हुने दोस्रो चरणको चुनावका लागि शान्तिपूर्ण रूपमा मनोनयन दर्ता, उम्मेद्वारको विरोधमा भोलि उजुरी दिन सकिने, लोकतान्त्रिक वाम तथा मधेस गठबन्धनप्रति असन्तुष्टले बागी उम्मेद्वारी दिए लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी खबर। राष्ट्रिय पुननिर्माण प्राधिकरणले भूकम्प अति प्रभावित 14 जिल्लाका स्थानीय तहका वडामा कम्तीमा एकजना प्राविधिक खटाउने भएको छ। प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भूषालको संयोजकत्वमा बसेको कार्यकारी समितिको बैठकले भूकम्प प्रभावितले घर बनाउने क्रममा स्थानीय तहमा प्राविधिक नभेट्दा समस्या भएको भन्दै वाडामै कम्तीमा एकजना प्राविधिक खटाउने निर्णय गरेको हो। प्राधिकरणले शहरी विकास मन्त्रालय, केन्द्रीय आयोजना कार्यान्वयन इकाईबाट निजी आवास पुननिर्माणका लागि जिल्लामा खटिएका तथा प्राधिकरणबाट नयाँ नियुक्त हुने प्रक्रियामा रहेका इन्जिनियर, सब इन्जिनियर र ओभरसियर मध्येबाट प्राविधिक खटाउनेछ। भूकम्प कम प्रभावित 17 जिल्लामा भने लाभग्राही संख्याका आधारमा निजी आवास पुननिर्माण कार्यमा प्राप्त हुने गरी प्राविधिक खटाउने व्यवस्था मिलाई पुननिर्माणमा तीव्रता दिने पनि प्राधिकरणले निर्णय गरेको छ।
लमजुङको खुदीमा 17 किलो सुनसहित मनाङ नासोङ गाउँपालिका 9 दानाक्यूका पासाङ लामा पक्राउ परेका छन्। बेसी शहरमा मोटरसाइकल जाँच गर्ने क्रममा उनी सुनसहित पक्राउ परेका हुन्। जाँचका क्रममा भागेपछि मर्स्याङदी गाउँपालिकाको खुदी बजारबाट उनलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक पदम बहादुर विष्टले जानकारी दिनुभयो। सुन तिब्बतको सीमाबाट मनाङ हुँदै ल्याइएको अनुमान गरिएको छ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धिको निर्णय फिर्ता लिएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले चुनावको मुखमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि नगर्न निगम व्यवस्थापनलाई निर्देशन दिएपछि संचालक समितिले मूल्य यथावत राख्ने निर्णय गरेको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिनुभयो। निगम व्यवस्थापनले पेट्रोलियम पदार्थको स्वचालित मूल्य निर्धारण प्रणाली अनुसार गैरातीदेखि लागू हुने गरी एलपी ग्यासमा प्रति सिलिण्डर 25, पेट्रोलमा प्रति लिटर 2 र डिजल तथा मटीतेलमा प्रति लिटर 1.5 रुपियाँ मूल्य बढाएको थियो।
सरकारले एमबीबीएस अध्ययनका लागि निर्धारण गरेको शुल्क लिन सबैलाई निर्देशन दिएको छ। शिक्षा मन्त्रालयले सूचना निकालेर नयाँ शैक्षिक सत्रदेखि एमबीबीएस अध्ययन गर्न काठमाडौँ उपत्यकामा 38,50,000 रूपियाँ, उपत्यका बाहिर 42,45,000 रूपियाँ र बीडीएसतर्फ 19,32,612 रूपियाँ तोकिएको जानकारी दिएको छ। गएको 6 गतेको मन्त्री परिषद बैठकले अध्ययनका लागि शुल्क निर्धारण गरेको भन्दै मन्त्रालयले तोकिएको शुल्कभन्दा बढ़ी नलिन सबै विश्वविद्यालय, प्रतिष्ठान र कलेजलाई निर्देशन दिएको हो।
देशभरका बालबालिकालाई आज भिटामिन ए र जुकाको औषधि खुवाइएको छ। स्वास्थ्य मन्त्रालयले देशभरका 6 महिनादेखि 5 वर्ष मुनिका 27,00,000 बालबालिकालाई भिटामिन ए र 1 वर्षदेखि 5 वर्ष मुनिका 23,00,000 बालबालिकालाई जुकाको औषधि खुवाउने लक्ष्य राखेको छ। स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य महाशाखाका पोषण शाखा प्रमुख राजकुमार पोखरेलले देशभरका 50,000 भन्दा बढी महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरिएको जानकारी दिनुभयो। भिटामिन ए को कमीले भविष्यमा बालबालिकालाई रतन्द्र रोग लाग्ने, कुपोषण हुने, दीर्घकालीन झाडा पखाला लाग्ने, दादुरा लगायतका रोग लाग्ने चिकित्सकले बताएका छन्। आज छुटेका बालबालिकालाई भोलि पनि नजिकको स्वास्थ्य संस्था तथा महिला स्वास्थ्य स्वयंसेविकाबाट भिटामिन ए खुवाउन बाल स्वास्थ्य महाशाखाले आग्रह गरेको छ।
चितवनमा आजदेखि क्यान्सर सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन शुरू भएको छ। सार्क फेडरेशन अफ अङ्कोलोजिस्ट नेपालको आयोजनामा विश्वका विभिन्न देशका विशेषज्ञ चिकित्सकको सहभागितामा अन्तर्राष्ट्रिय सम्मेलन गरिएको हो। आयोजक समितिका संयोजक डाक्टर भोला प्रसाद रौनियारका अनुसार चितवनको क्यान्सर अस्पतालमा पर्सी 18 गतेसम्म हुने सम्मेलनमा झण्डै 300 विशेषज्ञ डाक्टर सहभागी छन्। सम्मेलनमा क्यान्सर रोगको उपचार पद्धतिको विषयमा अनुभव आदान प्रदान गरिने र विश्वमा पछिल्लो समय विकास भएको उपचार प्रविधि बारेमा विज्ञहरूबाट कार्यपत्र प्रस्तुत गरिनेछ।
सगरमाथा क्षेत्रमा इन्टरनेट सेवा प्रदान गरिरहेको एभरेस्ट लिङ्क कम्पनीले हेलो डाक्टर सेवा शुरू गर्ने भएको छ। हेलो डाक्टर सेवा मार्फत एभरेस्ट लिङ्कको पहुँच रहेको क्षेत्रभित्रका व्यक्तिले स्वास्थ्य समस्या आएमा वेब कल मार्फत डाक्टरको सल्लाह लिन सक्नेछन्। कम्पनीका प्रमुख कार्यकारी अधिकृत छिरिङ ग्यालजेन शेर्पाले आउँदो कार्तिक 26 गतेदेखि हेलो डाक्टर सेवा शुरू गर्ने जानकारी दिनुभयो। यो सेवाका लागि 7 डाक्टरसँग कम्पनीले सम्झौता गरिसकेको छ।
कुरा प्रष्ट विचार, यो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज, नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
ओहो महेशजी, हिजोको कार्यक्रममा तपाईँले धारा प्रवाहका साथ बोल्नु भएको देखेर म त छक्कै परे। हिजो आज त हेर्दा पनि एकदमै प्रोफेसनल र आत्मविश्वासी देखिनुहुन्छ।
यो सबै परिवर्तन त निपमा पब्लिक स्पिकिङ तालिम लिएपछि भएको हो नि।
हजुर, वाक शक्ति, व्यक्तित्व तथा क्षमता विकास गरी विभिन्न क्षेत्रमा सफल हुनका लागि एकदमै उपयोगी पब्लिक स्पिकिङ तालिममा सहभागी हौ।
सम्पर्क
नेपाल एन्टरप्रेनरसिप एजुकेशन फाउन्डेसन, निफ, बाग बजार, काठमाडौँ।
फोन नम्बर 42 38 545 42 38 545।
एभरेस्ट ब्याङ्क रहेको बिल्डिङको थर्ड फ्लोर।
नेपालकै ठूलो आँखा अस्पतालको सञ्जाल भएको दृष्टि आई केयर सिस्टमद्वारा सञ्चालित अत्याधुनिक प्रविधि सहित अन्तर्राष्ट्रिय स्तरको आँखा अस्पताल अब काठमाडौँको कलङ्कीमा। हाम्रा सेवाहरू: बिना इन्जेक्सन मोतीबिन्दुको शल्यक्रिया, जलबिन्दु र पर्दाको शल्यक्रिया, भिटिएस प्रविधिबाट अल्छी आँखाको उपचारको साथै सम्पूर्ण आँखाको परीक्षणका लागि दृष्टि आँखा केन्द्र सिलचटार कलङ्की। फोन नम्बर 01-4032-961 र 62। वेबसाइट drishtiaye.org। अन्य शाखाहरू विश्वज्योतिमल जमल, चाबैल मेडिकेयर सँगै तथा बिरतामोड र बिरगंज पनि। दृष्टि आँखा केन्द्र,
सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी, काठमाडौँ। फोन नम्बर 44 28 242 44 28 242।
कम वन्स, यु विल सर्टेनली बी बेनिफिटेड।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
अब बाँकी खबर। कर्णाली क्षेत्रमा भएका पर्यटकीय स्थलको प्रवर्धन तथा विकासका लागि गुरु योजना निर्माण हुने भएको छ। धार्मिक, सांस्कृतिक, पर्यावरणीय र गन्तव्य स्थलको सम्भाव्यता अध्ययन गरी गुरु योजना बनाउन लागि कर्णाली पर्यटकीय प्रवर्धन विकास समिति जुम्लाले जनाएको छ। समितिका अध्यक्ष शिवराज शर्माका अनुसार गुरु योजना निर्माणको लागि अहिले वन्यजन्तु, तीर्थस्थल, ताल तलैया, हिमश्रृंखला, जड़ीबुटी, दोभान, मिनीभ्याली लगायत बारे अध्ययन भइरहेको छ। नेपालका पर्यटकीय क्षेत्रमध्ये कर्णाली धनी भए पनि प्रवर्धन अभावमा धेरैलाई थाहा नभएकोले गुरु योजना निर्माण गर्न लागि उहाँले बताउनुभयो।
ओखलढुङ्गाको मोलुङ गाउँपालिका रागादीपमा विषालु कालो अरिङ्गालले टोक्दा नौ महिनाका अडित राईको ज्यान गएको छ। घरको आँगनमा बसिरहेको अवस्थामा नजिकैको रूखमा रहेको अरिङ्गालले घरका सबै सदस्यलाई टोकेको हो। अरिङ्गालको टोकाईबाट घाइते भएकी पवित्रा राई, 11 वर्षीय पूजा राई र 5 वर्षीय अञ्जु राईलाई उपचारका लागि काठमाडौँ ल्याइएको छ।
प्रदेश तथा प्रतिनिधि सभाको चुनावको सुरक्षाको लागि जिल्ला प्रशासन कार्यालय दाङले नागरिकसँग रहेका हतियार प्रहरीलाई बुझाउन आग्रह गरेको छ। चुनावलाई भयरहित, मर्यादित र शान्तिपूर्ण बनाउन नागरिकले इजाजत लिएर आफूसँग राखेका हतियार नजिकैको प्रहरी चौकीमा बुझाउन स्थानीय प्रशासनले आग्रह गरेको हो।
अक्टोबर क्रान्तिको 100 वर्ष पुगेको सन्दर्भमा आउँदो हप्ता काठमाडौँमा नेपाल, भारत र चीनका वामपन्थी बुद्धिजीवीको अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ। नेपाल वैकल्पिक अनुसन्धान समाजले आयोजना गर्ने सम्मेलनमा तीन देशका कम्युनिष्ट शक्तिहरूबीचको आपसी सहकार्य र मार्क्सवादी विचारधाराबारे चिन्तन हुने समाजका अध्यक्ष डाक्टर महेश मास्केले बताउनुभयो।
विद्यालयभित्र च्याङ्रा काटेको आरोपमा पाल्पामा 3 शिक्षक पक्राउ परेका छन्। देववाणी संस्कृत तथा साधारण मावि तानसेनमा बिहान च्याङ्रा काटिरहेका बेला सहायक प्रधानाध्यापक कृष्णबहादुर थापा तथा शिक्षकहरू रामजीवन गेवाली र शेषनारायण चालिसेलाई मासुसहित प्रहरीले पक्राउ गरेको हो।
शेयर बजार परिसूचक नेप्से आज पनि घटेको छ। लगातार 5 दिनदेखि घटिरहेको नेप्से आज 3.7 अङ्कले घटेर 1522.81 पुगेको हो। आज जलविद्युत समूह 14, बीमा समूह 10.5 र व्यापार समूह 6.5 अङ्कले बढे पनि अरू सबै समूहको परिसूचक घटेपछि समग्रमा नेप्से घटेको हो। आज 45,57,00,000 भन्दा धेरैको शेयर किनबेच भएकोमा सबैभन्दा बढी नेपाल इन्भेस्टमेन्ट बैंकको प्रवर्धक शेयर 3,65,00,000 भन्दा धेरैको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।
मेरो पनि भन्नु छ।
गुल्मीमा प्रदीप गेवाली र चन्द्र भण्डारी दुवैले उम्मेद्वारी दर्ता गरेपछि चुनावी भिडन्त रोचक हुने खबर उज्यालो अनलाइनमा पढेर फेसबुकमा सुमन कार्की लेख्नुहुन्छ। नागरिकले दुवैजनाको चुनावी प्रतिबद्धता र यसअघिका विकासका कार्यक्रम हेरेर मात्र भोट दिनुपर्छ। संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले जन्मभूमिको मायाले 70 क्षेत्र नम्बर 2 उम्मेद्वारी दिएको बताएपछि फुलुङ अनिल राईको प्रश्न छ, नेताज्यू चुनावमा भोटका लागि त आफ्नै ठाउँ रोज्छौ, तर विकास गर्ने बेला आफ्नो ठाउँ छोडेर आफ्नो कार्यकर्ता मात्रै किन हेर्छौ? काभ्रेको क्षेत्र नम्बर एक खबाट उम्मेद्वारी दिएपछि गणेश लामाले आफ्नो उम्मेद्वारी लोकतन्त्र रक्षाका लागि भएको भनेपछि फेसबुकमा माधव गौतम व्यङ्ग्य गर्नुहुन्छ, वा लोकतन्त्र? सच्चा र इमान्दार नागरिकले लोकतन्त्रको रक्षा गर्नुको साटो गुण्डाहरूले पो गर्ने दिन आएछ। यसै विषयमा रमेश थापाको प्रतिक्रिया छ, डर त्रास देखाउने अनि धम्क्याएर नागरिकलाई लुट्ने र अपराध गर्नेलाई पनि अब माननीय भनेर सम्मान गर्नुपर्ने अवस्थाको सिर्जना गराए राजनीतिक दलले। विचारका लागि तपाईलाई धन्यवाद।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथी विष्णु विश्वकर्मा। नेपाल दर्पणमा अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को हप्ता चीनको राजकीय भ्रमण गर्नुहुने भएको छ। चीनिया राष्ट्रपति शी जिनपिङको औपचारिक निमन्त्रणामा अमेरिकी राष्ट्रपति ट्रम्पले चीन भ्रमण गर्न लाग्नु भएको हो। उहाँले नोभेम्बर 8-10 तारीकसम्म चीनको राजकीय भ्रमण गर्ने चीनिया विदेश मन्त्रालयका प्रवक्ता लु छाङलाई उद्धृत गर्दै चीनिया समाचार संस्था सिन्हुवाले जनाएको छ। भ्रमणका क्रममा द्विपक्षीय सम्बन्ध सुधारका साथै विभिन्न क्षेत्रीय र विश्वव्यापी मुद्दामा छलफल गरेर साझा धारणा बनाइने अपेक्षा गरिएको छ। भ्रमणका क्रममा सम्बोधन गर्ने मुद्दा तथा अरू सहमति तथा सम्झौताका बारेमा सार्वजनिक गरिएको छैन।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब केही खेल खबर। 19 वर्ष मुनिको एएफसी च्याम्पियनशीप छनौट फुटबलमा नेपाल आज बहराइनसँग पनि पराजित भएको छ। किर्गिस्तानमा भएको खेलमा नेपाल बहराइनसँग 3-0 पराजित भएको हो। नेपाल पहिलो खेलमा आयोजक किर्गिस्तानसँग 2-0 पराजित भएको थियो। समूह ईमा रहेको नेपालले छनौटको तेस्रो खेल आउँदो शनिबार युएईसँग खेल्नेछ। छनौटमा समूहको शीर्ष स्थानमा रहने टोली फाइनल चरणको लागि छानिनेछ। त्यस्तै दोस्रो हुने मध्ये उत्कृष्ट 5 टीम र आयोजक पनि फाइनल चरणका लागि छनौट हुनेछन्। फाइनल चरणमा पुग्ने टोलीले सन् 2018 इण्डोनेसियामा हुने च्याम्पियनशीपमा सहभागी हुन पाउनेछ।
19 वर्ष मुनिको एसिया कपको तयारीका लागि बंगलादेश गएको नेपाली टोली पहिलो अभ्यास खेलमा 3 विकेटले पराजित भएको छ। नेपालले दिएको 154 रनको लक्ष्य बंगलादेशले 39 ओभरमा 7 विकेट गुमाएर पूरा गरेपछि नेपाल पराजित भएको हो। बंगलादेशका लागि तोही रेड्डीले नट आउट 48 र नयम शेखले 53 रन जोडे। नेपालका लागि सन्दीप लामिछानेले 4 तथा शहाब आलम र पवन सराफले 1-1 विकेट लिए। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले 9 विकेटको क्षतिमा 153 रन बनाएको थियो। नेपालका लागि ओपनर मोहम्मद आसिफ शेखले सर्वाधिक 32 रन तथा भीम सार्कीले 28 रन बनाएका थिए। तीनवटा अभ्यास खेल खेल्न बंगलादेश गएको नेपालले दोस्रो खेल पर्सी र तेस्रो खेल कार्तिक 19 गते खेल्नेछ।
महिला 2020 विश्वकप क्रिकेट अन्तर्गत एसियाली क्षेत्रको छनौटका लागि 14 खेलाड़ी छनौट गरिएको छ। आईसीसीका प्रतिनिधि अमिनुल इस्लाम, नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक जगत टमाटा र महिला टोलीका प्रशिक्षक साम सुनजङ थापाको टोलीले रूबिना छेत्रीको कप्तानीमा अन्तिम 14 खेलाड़ी टुङ्गो लगाएको हो। टोलीमा रूबिना छेत्रीसँगै सीता राणा मगर, ज्योति पाण्डे, सरिता मगर, नेरी थापा, रोमा थापा, इन्दु वर्मा, करूणा भण्डारी, सोनु खड्का, लक्ष्मी चौधरी, ऋतु कनौजिया, सबनम राई, काजल श्रेष्ठ र संगीता राई समावेश छन्। यस्तै वैकल्पिकमा कविता कुंवर, नितु भण्डारी र रेखा रावललाई राखिएको छ। महिला 2020 विश्वकप क्रिकेट अन्तर्गत एसियाली क्षेत्रको छनौट आउँदो मंगिर 4 गतेदेखि 11 गतेसम्म थाइल्याण्डमा हुँदैछ। नेपालसहित चीन, हङकङ, थाइल्याण्ड र युएई रहेको एसियाली क्षेत्रको छनौट प्रतियोगिताको विजेता टोली आउँदो वर्ष नेदरल्याण्डसमा हुने महिला 2020 विश्वकप क्रिकेटको छनौटमा सहभागी हुन पाउनेछ।
र नवलपरासीको कल्लुहामा जारी राइनो संरक्षण गोल्ड कप फुटबल प्रतियोगितामा आज भएको खेलमा बोइज युनियन क्लब काठमाडौँले सरस्वती क्लबलाई 3-2 हराएको छ। प्रतियोगितामा भोलि कास्की 11 र हिमालयन शेर्पा क्लब बीच खेल हुने आयोजक नन्द भाउजू मध्यवर्ती उपभोक्ता समितिले जनाएको छ। प्रतियोगितामा देशभरका 11 टीम सहभागी छन्।
खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
मंसिर 21 गते हुने दोस्रो चरणको चुनावका लागि शान्तिपूर्ण रूपमा मनोनयन दर्ता, उम्मेद्वारको विरोधमा भोलि उजुरी दिन सकिने।
लोकतान्त्रिक वाम तथा मधेस गठबन्धनप्रति असन्तुष्टले बागी उम्मेद्वारी दिए। कांग्रेस नेता रामचन्द्र पौडेल विरूद्ध गोविन्द राज जोशीको उम्मेद्वारी, राजपाका महन्त ठाकुर र फोरम अध्यक्ष उपेन्द्र यादव विरूद्ध पनि बागी।
भूकम्प अति प्रभावित 14 जिल्लाका स्थानीय तहका वडामा कम्तीमा एकजना प्राविधिक खटाइने, पुननिर्माणमा प्राविधिकको अभाव हुन नदिने पुननिर्माण प्राधिकरणको भनाई,
अमेरिकी राष्ट्रपति ट्रम्पले अर्को हप्ता चीनको भ्रमण गर्ने, भ्रमणका क्रममा द्विपक्षीय सम्बन्ध तथा क्षेत्रीय र विश्वव्यापी मुद्दामा छलफल हुने,
र 19 वर्ष मुनिको एएफसी च्याम्पियनसिप छनौट फुटबलमा नेपाल बहराइनसँग पनि पराजित।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com मा ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी सुरेश महर्जनसँगै अर्जुन पोखरेल र सुनिता पहरी विदा हुन्छौ। नमस्कार।